رب هب لي حكما وألحقني بالصالحين واجعل لي لسان صدق في الآخرين واجعلني من ورثة جنة النعيم واغفر لأبي إنه كان من الضالين ولا تخزني يوم يبعثون يوم لا ينفع مال ولا بنون إلا من أتى الله بقلب سليم وأزلفت الجنة للمتقين وبرزت الجحيم للغاوين
نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم رب هب لي حكما والحقني بالصالحين واجعلني من ورثة جنة النعيم واغفر لي أبي إنه كان من الضالين ولا تخزني يوم يبعثون يوم لا ينفع مال ولا بنون إلا من أتى الله بقلب سليم وأزلفت الجنة للمتقين وبرزت الجحيم للغاوين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں آج یہاں بیٹھ کر اپنی بات کے سننے اور سنانے کا موقع دیا ہم دعا کریں گے کہ ہم اس وقت کا بہترین فائدہ اٹھائیں اور ہماری وجہ سے کوئی ایسی رکاوٹ نہ آئے کہ جو دوسروں کے سننے کے راستے میں رکاوٹ بنے اللہ تعالیٰ ہمیں ان مواقع سے فائدہ اٹھانے والا بنائے ابھی آپ کے سامنے سورۃ شورا کی کچھ آیات تلاوت کی آیت 83 اور اس سے آگے کی چند آیات ہیں ان کے اندر حضرت ابراہیم علیہ السلام کی چند خوبصورت دعاؤں کا ذکر ہے جس کے اندر تھوڑا سا غور و فکر کرنے سے ہمیں اپنے لیے بھی گائیڈ لائن مل سکتی ہے کہ ہمیں بھی اپنے لیے کس قسم کی دعائیں کرنی چاہیے بہت سارے ایسے لوگ ہوتے ہیں کہ جو اپنے لیے دعا تو مانگتے ہیں لیکن اس دعا میں بہت بھی آخرت کے لیے مانگ لیں گے تو جنت کو مانگیں گے دنیا کے لیے مانگیں گے تو اپنے بچوں اور انہی کی فکروں میں کھوئے رہتے ہیں لیکن ہم اپنی دعاؤں میں کچھ ایسی دعائیں بھی مانگ سکتے ہیں اور ان دعاؤں میں سب سے خوبصورت دعا کیا ہے کہ ہمارا خاتمہ بالخیر ہو جائے وجعلی لسان صدق فی الآخرین کہ اللہ میرے بعد میرا ذکر خیر عام کر دے یہ ذکر خیر شہرت کی صورت میں نہیں ہوتا اس میں کوئی خود نمائی نہیں ہوتی کہ میری بڑی تعریفیں ہوں لوگ میرے گن گائیں بلکہ اس کا مقصد کیا ہوتا ہے کہ میرے بعد میری زندگی کے کیے ہوئے کاموں کو صدقہ جاریہ بنا دے اور میرے بعد لوگ ان سے فائدہ اٹھا سکے دیکھا جائے تو ایک بہت سمجھدار انسان ہی اس قسم کے کام کر سکتا ہے اور اس قسم کی دعا مانگ سکتا ہے اس کے برعکس ہم نے کیا دیکھا ہے کہ لوگ تو اپنے پیچھے کئی ایسے کام چھوڑ جاتے ہیں کہ جو بعد میں ان کے لیے اللہ کی ناراضگی کا ذریعہ بنتے ہیں تو اس دعا کا تھوڑا سا ترجمہ آپ کے ساتھ شیئر کروں گی پیچھے سے چل رہی تھی اللہ تعالیٰ کے ساتھ بات چیت اور اسی میں فرما دیا کہ ربی حبلی حکمن اے اللہ مجھے حکم عطا فرما اور حکم سے کیا مراد ہے حکمت عطا فرما مجھے تیرے احکامات کو سمجھ نہ آ جائے آپ اور میں اپنے لیے سوچیں کیا سچ بتائیں کبھی ہم نے شعور کے ساتھ یہ دعا مانگی کہ اللہ مجھے حکمت آ جائے کہ اللہ مجھے وہ حکمتیں سجھا کے جو میری چھوٹی سی زندگی میں مجھ سے بہت بڑے بڑے کام لے لیں آپ دیکھیے کہ حکمت کیا ہوتی ہے کہ ہر چیز کو اس جگہ پہ رکھنا جہاں اس کو ہونا چاہیے گھر میں کچن کی چیزیں ڈرائنگ روم میں آ جائیں اور بیڈ روم کی چیزیں ڈرائنگ روم میں چلی جائیں تو ہم کہتے ہیں کہ گھر بکھرا ہوا ہے सुबह उठ के जब आप और मैं घर को सीधा करते हैं तो क्या कर रहे होते हैं कि चीज़ों को उनकी जगह पर रख रहे होते हैं। यही हिकमत है। हिकमत क्या है कि जो चीज़ आपकी ज़िंदगी में जहाँ होनी चाहिए उसको वहाँ रखें। अफसोस की बात है कि आज हम मुसलमानों में इसकी बहुत ही कमी है। अल्लाह ताला हम सबको हिदायत दे। और मैं अक्सर सोचती हूँ कि हमारे इस मुल्क में बहुत रिसोर्सेज हैं लेकिन हिकमत की कमी है तो यूज़ कम हो रही होती है जिसकी वजह से हम अल्लाह की नेमतों से भरपूर फ़ायदा नहीं उठाते। तो हिकमत क्या होती है कि मुनासिब वक्त पे मुनासिब काम करना। मज़े का खाना किसी के हाथ का हो तो वो क्या होता है, वो हिकमत का गम्माज है। नमक कितना डालना जितना डालना चाहिए था, मिर्च उतनी, चीनी उतनी, हर चीज़ का बैलेंस रेशियो एंड प्रोपोर्शन जो है वो ठीक रखना हिकमत है। और इसी की वजह से छोटी सी जिंदगियों में बहुत बड़े बड़े काम होते हैं। आप देखिए कि ख़ास तौर पर इब्राहिम अलैहिस्सलाम का तذکرہ है तो अल्लाह ताला इनके बारे में फरमाते हैं काना उम्मतन। हज़रत इब्राहिम अलैहिस्सलाम एक उम्मत थे। तो बहुत सारे लोग सवाल करते हैं कि उम्मत से क्या मुराद है, तो मुफस्सरीन उसकी तफसील में बताते हैं कि उनसे अल्लाह ने वो काम ले लिया या उन्होंने वो काम कर दिया जो एक पूरी उम्मत मिलके नहीं करती। तो ये हिकमत का तकाजा था। तो मांगते थे रब्बी हबली हुक्मन। हम सब भी अल्लाह से दुआ करें। मैं तो मेरी दुआओं में से शायद सबसे ज़्यादा मांगी हुई दुआ ही है कि अल्लाह मुझे हिकमत दे दे किस वक्त मैंने क्या फ़ैसला करना है। आप देखिए कि हम सब दिन में मुख्तलिफ औकात में मुख्तलिफ काम कर रहे होते हैं। आप और मैं हर वक्त कोई ना कोई डिसीजन ले रहे होते हैं, यहाँ से शुरू करके कि आज क्या पकाएंगे, किधर जाएंगे, आज किसको बुलाना है, मौसम कैसा है, कपड़े कैसे पहन के बाहर निकलना है, गर्मी है सर्दी है। तो ये सारा वक्त जो डिसीजंस चलते हैं ना, हिकमत होगी आप बहुत बेहतरीन फैसले करेंगे। तो बहरहाल बात करते हैं हज़रत इब्राहिम की इस हिकमत की। उसके बाद दूसरी दुआ, आज आप ज़रा इन सारी दुआओं के ऊपर अपने आप को लेकर देखिएगा कि रब्बी हबली हुक्मन। पहली चीज़ जो मांगी गई वो क्या है कि अल्लाह मुझे हिकमत दे। अगर आपके पास कुरान पाक हो तो आप खोल भी सकते हैं। इससे पीछे जो उन्होंने दुआ मांगी थी कि वल्लज़ी अतमाऊ, वो ज़ात है जिससे मैं तमा रखता हूँ, जिससे मुझे इस बात की उम्मीद है, अं यग़फिर ली, कि वो मुझे बख्श देगा, क्या खतीयती यौमद्दीन, मेरी खताओं को क़्यामत के दिन। यानी इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला से बड़ी प्यारी होप्स थी। आप और मैं अपने ऊपर लेकर सोचें क्या हमें अल्लाह ताला से होप्स हैं, अल्हम्दुलिल्लाह। लेकिन सिर्फ उम्मीदें नहीं, हमें कोशिशें भी करनी है। इब्राहिम अलैहिस्सलाम को अल्लाह सुभान ताला ने जो हिकमत दी थी उसका तकाजा क्या था कि वो अल्लाह ताला से पुरुमीत रहें। मांगने की चीज़ों में पहली चीज़ हिकमत मांगी, हुक्म भी मांगा, इसके मुख्तलिफ एंगल्स हैं। दूसरी चीज़ पर अब बात करूँगी जो मेरे आपके लिए बहुत अहम है, वाल हिकनी, और मिला दे मुझको, मेरी किसी से मुलाकात हो जाए, किन से, बिस्सालेहीन, नेक लोगों का साथ मिल जाए। ये खूबसूरत तरीन चीज़ है जो कोई मांग सकता है। इसको अरबी में कहते हैं सोहबत सालेहीन, नेक लोगों का साथ। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कुरान की आयत में भी इसके इशारे मिलते हैं कि आदमी उसी के साथ होगा जिससे वो मोहब्बत करता था। अल मरउ मा मन अहब, आदमी जिससे मोहब्बत करता है उसी के साथ रहेगा। इसी तरह से एक शायर है अरबी का, तो वो कहता है, उसके शेर का एक खुलासा क्या है कि अगरचे मैं नेक नहीं हूं लेकिन मैं उनसे मोहब्बत करता हूं, और मुझे अल्लाह ताला से गुमान है कि कल मुझे इस मोहब्बत की बुनियाद पे उनके साथ जन्नत में जमा कर देगा। ये दूसरी बात आपको सोहबत सालेहीन पे मिल गई। तीसरी बात देखिए कि नेक लोगों के बारे में बात की कि एक सहाबी जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के प्यारे सहाबी थे, एक दिन जब आपके सामने आए तो चेहरा बड़ा उदास था, चेहरे पे ऐसे लग रहा था कि जैसे गम के तसरात हैं। तो आपने पूछा, मेरे सहाबी आप आज गमजदा क्यों हैं? इससे आपको पता चलना चाहिए कि साथियों के साथ ताल्लुक कितना करीबी होना चाहिए कि उनके दुख, उनके सुख, उनके गम, उनकी फिक्र को इंसान महसूस कर सके। बस अब आज मैंने देखा कि हर बंदा अपने हाल में मगन है, उसको परवाह भी नहीं कि दूसरे घर में क्या हो रहा है। पहले तो दूसरे घर की बात करते थे, आज तो एक घर में रहते हुए हर बंदे का अपना इशू है। हर बंदा सेल्फ सेंटर्ड है, उसकी ज़रूरियात ने उसको इतना मजबूर कर दिया कि वो दूसरे बंदे से बात भी नहीं कर सकता। बस जब अपनी ज़रूरियात पूरी नहीं हो रही होती, हो भी जाए तो कोई कहता नहीं, मेरा कंफर्ट इसमें कि मैं अपना काम करूं दूसरा अपना काम करे। हालांकि सोहबत सालेहीन क्या होती है कि इंसान को नेक लोगों से मोहब्बत हो जाती है। तो वो सहाबी कहने लगे कि अल्लाह के नबी आज मुझे एक ख्याल आ गया जिसने मुझे उदास कर दिया। कहा वो क्या ख्याल था? कहा कि मैं यहाँ मदीना में रहता हूँ, मैं अपने बीवी बच्चों में बैठा होता हूँ, एकदम मुझे आपका ख्याल आता है, मेरे दिल में एक हूक उठती है। और आप सब जानते हैं अगर आपने कभी भी किसी से मोहब्बत की है तो मोहब्बत का क्या असर होता है। कहते हैं मुझे जब आपका ख्याल आता है ना तो मैं अपने घर से निकलता हूँ और आकर आपको देख जाता हूँ। कभी आप मस्जिद नबी में इबादत में होते हैं, कभी आप सहाबा के साथ हैं किसी काम में, बस मेरी आंखों को ठंडक पहुंचती है और मैं वापस चला जाता हूँ। आज जिस चीज़ ने मुझे दुखी किया है वो क्या है कि कल अगर मैं जन्नत में पहुंच भी गया तो मेरे उस जन्नत में पहुंचने के बाद दर्जात वो तो नहीं होंगे कि जो आपके हैं, क्योंकि कुरान में भी आता है और इशारे मिलते हैं हदीसों में कि अल्लाह ताला अपने नबी को एक ख़ास मुकाम पर जगह देंगे जिसको वसीला कहते हैं। अजान की दुआ के बाद भी दुआ में भी हम पढ़ते हैं ना कि बाबा सु मकाम महमूद लहू, और उसी में वसीला का लफ्ज़ भी आता है। तो एक ख़ास मुकाम है जो अल्लाह के नबी ने खुद फरमाया कि जन्नत का एक ऐसा मुकाम है जो सिर्फ एक बंदे को मिलेगा और मैं अल्लाह से गुमान करता हूँ कि वो मैं होऊंगा। तो ये सारे रेफरेंसेस ये बताते हैं कि अल्लाह के नबी का मुकाम दूसरों से आला होगा और इसमें कोई शक भी नहीं है। कहने लगे कि आप तो आला मुकाम पर होंगे और मैं कम दर्जे पर होऊंगा। अगर मैं जन्नत में पहुँच भी गया, मैं किसी बेसिक दर्जे में हुआ, तो मैं वहां अगर आपको देखना चाहूंगा तो क्या करूंगा? यानी यहां तो मैं घर से कारोबार से फारिग होकर आके बैठ जाता हूं, लेकिन जन्नत में मैं कैसे आपको देखूंगा? जरा सा इस तड़प को महसूस तो करें। आप देखिए कि हमारे गम हमारे हम किन के लिए हैं, हम किन चीजों को देख रहे होते हैं जिंदगी में, हमारे अमूमन रुझानात क्या होते हैं। इंसान जिस चीज को देख रहा होता है उसी के बीच में रहता है। मतलब अगर आप गाने सुनेंगे तो आपको सिंगर्स को मिलने का शौक होगा, अगर आप फिल्में देखते हैं आपको अदाकारों का शौक होगा, अगर आप क्रिकेट के शौकीन हैं तो क्रिकेटर्स के फैदा ही होंगे ना। हर बंदे का एक मिलान होता है, एक उसका तवज्जो, उसका एक रुख होता है। लेकिन जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत थी तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ही को देखने का शौक था। उस पर फिर आपने फरमाए थे कि मेरे सहाबी गम न कर, अलमर उमा मन अहब, आदमी उसी के साथ होगा जिससे वो मोहब्बत करता है। सूरत निसा की एक आयत भी है कि वमै युति अल्लाह व रसूल फौलाइका माल लजीन अनम अल्लाह मिनन नबीजीन व सिद्दीकीन व शुहदा व सालिहीन वौलाइका हसन रफीका। यानी कि जो लोग भी अल्लाह और उसके रसूल की इताअत करेंगे फिर वो नेक लोगों के साथ होंगे, अंबिया कराम और शहीद और सालिहीन इन सब लोगों के साथ होंगे। अब आप देखिए कि ये बात सुनकर सहाबा कहते हैं कि हमें इतनी खुशी किसी और एक आयत के नजूल पे नहीं हुई जितनी इस पे हुई कि हम भी अल्लाह के नबी के साथ होंगे। तो सोहबत सालिहीन ये होती है। दुनिया में आप मैं जहां भी होंगे, हम लोग जो भी यहां कर रहे हैं ना, याद रखिए कि हमारा इंजाम, हमारी आखरत, हमारा खात्मा उसी के मुताबिक होगा। ये नहीं हो सकता कि दुनिया में आपको सेब पसंद है तो वहां आपको कड़वे करेले खाने पड़ जाए, या यहां आप एक इंसान से बुगज रखते हैं और जन्नत में अल्लाह ताला आपको उसका साथ दे दे। और इमाम अबू हनीफा का एक बड़ा प्यारा कॉल है, वो कहते हैं बुरे लोगों की दोस्ती से बचो क्योंकि ये तुम्हें नेक लोगों से मुतनफर करा देंगे, नफरत कराएंगे। मसलन कैसे, अगर आप थोड़े से फासिकीन और दीन को मजाक करने वालों के साथ बैठेंगे ना तो आप देखें अक्सर वो मौलवियों के लतीफे बनाएंगे, दाढ़ी वालों का मजाक, मुल्ला की दौड़ मस्जिद तक, टोपी मुसल्ला, आप देखिए कितना बदनाम है। आज जितने खूबसूरत अशार शराब और कबाब और हुस्न इश्क पे है, क्या उतने खूबसूरत अशार जमजम पे भी हैं या कुरान पे भी है? वजह क्या है कि जब आप बुरे लोगों में बैठते हैं ना तो वो अपनी खिफत और अपना वो शर्मिंदगी को बचाने के लिए नेक लोगों से दूर करें। क्यों? कि उनको पता है कि फिर हमें भी नेक होना पड़ेगा। तो मुझे आपको भी अपने लिए ये मेयार बनाना है कि हम नेकों की सोहबत को ढूंढें, अपने आप से पूछते हैं क्या वाकई मेरे दिल में इसका शौक है और मेरे इर्द गिर्द कैसे लोग रहते हैं। एक बात मैं अभी थोड़ी सी आपसे शेयर करती हूँ। यानी किसी ने कहा कि तुम अगर अपने ईमान का लेवल देखना चाहते हो, तुम कैसे हो, तो आप अपनी कंपनी को देख लें, आपकी दोस्तें, आपके साथ उठने बैठने वाले, आपके घर के लोग, आपके खानदान के लोग। आप देखिए क्या आपने, मैंने नहीं देखा कि एक खास खानदान होता है, दीन का रुझान होता है, फिर हर आने वाला बच्चा बड़ा होता होता फिर उनके बच्चों के बच्चे। ठीक है 19-20 का फर्क तो हर एक में होगा, लेकिन क्या वो सारे एक ही एंगल से नहीं सोचने लग जाते? खून में असर होता है, किसी में कुरान की मोहब्बत है, किसी को दीन का शौक है। इसी तरह से अच्छे लोगों में रहना चाहिए। सवाल पैदा होता है कि मेरा दीन कैसा है? आप और मैं कैसे सोच सकते हैं कि हम तो हर तरह के लोगों से रहते हैं। तो एक मिसाल मैं अक्सर देती हूँ, आपको भी फायदे की खातिर दे देती हूँ। हम ऐसे सोच लेते हैं कि ईमान के दर्जे हैं ना, एक 100% ईमान है, 90% है, 80% है, 70% है। अब आपका ईमान कौन से दर्जे का है? ज़ाहिर हमारी ख्वाहिश तो ये होनी चाहिए ना कि 100% वाला ईमान हो, लेकिन पता कैसे चलेगा? अब आपकी चार दोस्तें हैं, मसलन एक का ईमान 90 दर्जे का है, दूसरी का 80 का है, तो तीसरी का 70 का है, चौथी का 60 का है, और हो सकता है कि कोई ऐसी भी हो जिसका बिल्कुल ही 20-25 पे रह गया हो। इन सब के ईमान को जमा करके जो एवरेज निकलेगी वो आपका ईमान होगा। बात समझ गए? यानी सब का असर होता है। आसान कर दूं ना बात, हम जिनसे मिलते बैठते हैं, हम जिन जगहों में जाते हैं, हमारे ऊपर उसका जरूर असर आता है। अगर रात आप किसी ऐसी महफिल में से होकर आए जहां हर वो काम था जो नहीं होना चाहिए था, या ज्यादा वो काम थे जो नहीं होने चाहिए, डेफिनेटली आपके ईमान में कमी आएगी। अगर आप वहां आराम से बैठे रहे, आपने एक्सेप्ट कर लिया रिश्तेदारियों के नाम पे, कभी दोस्तियों के नाम पे, कभी कारोबारी ताल्लुक के नाम पे, फर्क पड़ता है। तो हमेशा अपने लिए सिक्योर रखिए कि ज्यादा ईमान वाले लोगों में। कभी आपने ये चीज देखी कि आप खुद अकेले में नमाज पढ़ रहे हैं, जैसे भी पढ़ ली, किसी एक ऐसे शख्स को देखते हैं जो बहुत ही अच्छी नमाज पढ़ रहा है, बड़ा खूबसूरत रुकू सजदा तहम्मुल से। सच बताएं, उसकी अच्छी नमाज को देखकर क्या आपकी अपनी नमाज नहीं बेहतर होने लगती? किसी की एक नमाज अच्छी देखी हो, बाद में अगली नमाज में ख्याल आता है कि क्या मेरी भी नमाज इस दर्जे की है, क्या मैं भी इसी तरह पढ़ती हूँ? बिल्कुल इसी तरह से अपने आप के लेकर देखिए, इंशाल्लाह आप देखेंगे कि आपको अपने ईमान को चेक करने और अपने ईमान को परखने का मौका मिल जाएगा। तो इसमें क्या फायदा होगा कि जब फिर बाद में आप अपने आप को ढूंढेंगे तो आसानी से ढूंढेंगे। तीसरी दुआ पे चलते हैं, जो असल में आज ज्यादा मैं चाह रही थी कि फोकस्ड हम इस पे बात करें, वो क्या थी? पहली आप मेरे साथ दोहराएं, इब्राहिम अलैहिस्सलाम ने क्या मांगा? हुक्म या हिकमत मांगी। दूसरा, नेक लोगों की सोहबत मांगी। अब तीसरी दुआ उनकी क्या है? वजअली लिसान सिदकिन फिल आखिरीन, और बना दे मेरे लिए जुबान सच्चाई वाली मेरे पिछलों में। लफ्जी तर्जमा अगर आप देखें, मतलब यह कि मेरे बाद मेरा जिक्र खैर रखना। ये बहुत खूबसूरत दुआ है। मैं चंद शख्सियात के अगर नाम लूँ, अगर आप उनको पर्सनली ना भी जानती हो, लेकिन आपको उनके नामों के साथ कोई ना कोई एक तसव्वुर ज़रूर आएगा। मसलन इमाम बुखारी रहमहुल्ला, तसव्वुर में आता है कुछ? इल्मी शख्सियत लगती है ना। इमाम अबू हनीफा, इमाम शाफ़ी, इमाम मालिक, इमाम अहमद बिन हम्बल, चारों इमामों के नाम ले लीजिए, इन चारों आइमा कराम के नाम पर क्या जहन में आता है? खास फिक्र आती है, इनका सोच, इनका दीन के लिए फोकस्ड होना, इनका चीज़ों को पाइल अप करना, ये सब कुछ समझ आता है ना। फिरौन का नाम लो, अबू जहल का नाम लो, नमरूद का नाम लो, हर एक के साथ एक डिफरेंट रेपो बनता है आपका। ये है वजह लिलिसान असद के फिलाखरीन। इंसान जो करता है, जैसा वो होता है ना, उसके बाद उसका वो जिक्र खैर या जिक्र शर या बद उसके बाद में आम हो जाता है। ये नहीं हो सकता कि इमाम बुखारी रहमहुल्ला, इनका नाम आते लोगों को क्रिकेट याद आ जाए, क्योंकि इमाम बुखारी की जिंदगी इल्म की जिंदगी थी, क्रिकेट की जिंदगी नहीं थी। इसी तरह से आप किसी क्रिकेटर का नाम ले ले, मुझे तो याद नहीं इस वक्त कोई भी हो, उसके नाम के साथ आपको कोई इल्मी शख्सियत होना या हदीसों के नाम नहीं आएंगे ना। तो जो काम आपने मैंने अपनी जिंदगी में किए होते हैं, वही हमारे बाद हमारा जिक्र खैर या शर बन जाते हैं। पहला सवाल पैदा होता है कि जिक्र खैर का फायदा क्या होगा या इससे हमें क्या मिलना है? तो अल्लाह के नबी सल्लम की इसमें दलील मौजूद है। आपके सामने से एक औरत का जनाजा गुजरा एक मौके पे, तो लोगों ने कहा बड़ी अच्छी औरत थी, बहुत ज्यादा सदका खैरात करती थी, अपने हमसायों को बड़ा खुश रखती थी, यानी उसकी नेकियों की बात की। तो आपने फरमाया कि वजबत वजबत वजबत, वाजिब हो गई, वाजिब हो गई, वाजिब हो गई। फिर एक मौके पे एक औरत का जिक्र गुजरा, तो लोगों ने कहा कि हमसायों को बड़ा तकलीफ देती थी, यानी उसके बुरे अखलाक की गवाही दी। तो उस पर भी आपने यही फरमाया कि वजबत वजबत, कि वाजिब हो गई। जब सहाबा कराम ने पूछा कि अल्लाह के नबी क्या वाजिब हो गया, तो फरमाया कि पहली औरत पे जन्नत वाजिब हो गई और दूसरी पे जहन्नम वाजिब हो गई। इसको हमारे यहाँ उर्दू में एक मुहावरे में कहते हैं, जुबान खल्क नकारे खुदा। और अगर मैं एक हदीस के साथ इसको जोड़ दूं, तो अल्लाह के नबी सल्लम की एक तवील हदीस में से जो खुलासा निकलता है वो है, आपने फरमाया एक बंदा दुनिया में सच बोलता है और मुसलसल सच बोलता है, हत्ता के वो अल्लाह की नज़रों में या दुनिया वालों की नज़र में सच्चा मशहूर हो जाता है। ये बड़ा ट्रुथफुल पर्सन है, ये बड़ा ऑनेस्ट है, ये बड़ा सच्चा है। और फरमाया एक बंदा झूठ बोलता है और झूठ बोलता है, हत्ता के वो दुनिया में और अल्लाह की निगाहों में झूठा मशहूर हो जाता है। हज़रत उमर फारूक रज़ी अल्लाह अन्हु के दौर में एक शख्स चोरी करते हुए पकड़ा गया, तो जब उसको पकड़ा, जैसे पुलिस आ जाए हथकड़ी डाले, तो कहने लगा मुझे छोड़ दो, आज ये मेरी पहली चोरी है, यानी मैंने पहली दफ़ा गलती से कर ली, माफ़ करो। तो हज़रत उमर ने उसको डांटा और फरमाया, अल्लाह कभी किसी की पहली गलती को आश्कार नहीं करता। यह सत्तारुल अय्यूब है, अल्लाह ताला का नाम है सत्तार, قرآن میں بھی آتا ہے غافر الذنبی، کہ عیبوں کو چھپانے والا، گناہوں کو معاف کرنے والا. مطلب یہ تھا کہ پہلی چوری پہ اللہ چھپا لیتا ہے، جب دو تین چار دفعہ بندہ اس کام کو کرے تو لوگوں میں وہ چور مشہور ہو جاتا ہے. تو آپ اور میں اپنے لیے سوچتے ہیں، دوسروں کو چھوڑیں، جب میں دنیا سے جاؤں گی تو لوگ میرا ذکر کن الفاظ میں کریں گے؟ یہ میرے آپ کے لیے بہت بڑا نقطہ ہے. دیکھیے، ایک وہ وقت ہے جو میں اور آپ گزار رہے ہیں اس وقت. آج بھی تو ہماری ایک ریپوٹیشن ہے کہ نہیں؟ آپ کہیں کہ میری نہیں ہے، لیکن آپ 10 سسٹرز کو جانتی ہیں، دو آپ کی نندے ہیں، دیورانی ہیں، دو بھابیاں، ایک ماں ہے، ایک بہن ہے، جو ہمارے کلوز سرکٹ 20 لوگوں کو دیکھ لیں. کیا ہر نام کے ساتھ ایک پرسنالٹی نہیں آتی؟ چاہے وہ آپ کی ماں ہو، بہن ہو، آپ کی بیٹی ہو، لیکن جو اس کی پرسنالٹی کا سچ ہوتا ہے وہ چھپتا تو نہیں ہے نا. پھر آپ خود ہی کہتے ہیں ہاں ہاں چھوڑے، مجھے پتا ہے میری بہن ایسی ہے، آپ اس کی بات نہ. لیکن سچ تو سچ ہوتا ہے نا. جس طرح اس دنیا میں رہتے ہوئے ہماری ایک سوچ ہے لوگوں کے ذہنوں میں، لوگ ہمارے بارے میں کسی کو دیکھے فوراً آتا ہے یہ ویری کریم، بہت کریم ہے، بڑی سافٹ ہے. کسی کے بارے میں آپ کہتے ہیں یہ بہت بولتی ہیں، کسی کے بارے میں آپ کہتے ہیں یہ بڑی غصے والی ہیں، کسی کے بارے میں آپ بات کریں تو آپ کہتے ہیں یہ سخی بہت ہے نا. یہی ہے وجہ لسان صدقن فی الآخرین، کہ میرے بعد آپ کے بعد ہمارا نام نہیں رہنا، بٹ ہمارا ذکر خیر ہوگا تو نام رہے گا. ابھی دو تین دن پہلے لاہور یونیورسٹی میں ایک لیکچر تھا ٹائم مینجمنٹ پہ، تو اس میں میں نے ایک چیز شیئر کی تھی، آپ سے بھی شیئر کر سکتی ہوں. آج کی ڈیٹ دیکھ لیجئے، 11 فروری ہے اور 2017 ہے. آپ اس کو 100 سال پیچھے لے جائیں، 11 فروری 1917 تھا جب، کیا آپ اور میں تھے؟ ہمارا وجود تھا. میرا خیال ہے آپ کی ماں باپ بھی نہیں تھے، اور میں نے اس دن حساب لگا کے بتایا تھا میرے تو دادا بھی نہیں تھے. ہم میں سے کس کے دادا یا دادی یا نانا یا نانی 1917 میں دنیا میں تھے؟ نہیں تھے. 1947 میں تو پاکستان بنا، ٹھیک ہے نا. 100 سال پہلے ہم تو کیا، ہمارے ماں باپ تو کیا، ان کے ماں باپ کا وجود بھی نہیں تھا. آج لوگ بھول گئے. آپ اس کو پوچھئے، آپ کی ماں کا نام، پھر آپ کی نانی، یاد ہے، ماں کا بھی یاد ہے، نانی کا یاد ہے، پر نانی کچھ کو یاد ہوگا، اس کی اگلی دادی کا نام نہیں کس کو یاد ہے؟ آپ میں سے کس کو اپنی ماں کی دادی کا نام یاد ہے اور ماں کی دادی کا؟ ختم ہو گئے. اب آگے 100 سال آئیے، 2011 2117، آج سے 100 سال بعد کس کا نام رہے گا؟ اگر آج پچھلے 100 سال والوں کا نام نہیں، تو آج سے اگلے 100 سال بعد کیا میرا آپ کا نام ہونا؟ پھر لوگ کہیں گے وہ میری امی کی امی، اولاد کی نعمت دی ہے تو آپ کی نواسیوں کی نواسیوں کی نواسیوں کو آپ کے نام نہیں آئیں گے. آپ کے بھائیوں کی بیویوں کے بچوں کو، بھائیوں کے بچوں کو آپ کا نام پھپھو کے ناطے سے آ سکتا ہے، آپ کی بیٹی کا نام پھپھو کی بیٹی سے آ سکتا ہے. شاید آج کے دور میں تو پھپھو کی نواسی کا نام بھی نہیں آئے گا، اور کہاں 100 سال بعد. تقریباً آپ کو پتا ہے 3 جنریشنز گزر جاتی ہیں آج کے دور میں 100 سال میں، کہاں ہمارا نام رہے گا؟ لیکن اب میں چند نام لوں گی تو آپ خود سوچیں گے. سب سے پہلے مجھے پسند ہے امام بخاری ہی کا نام لینا. کتنے 100 سال پرانی شخصیت ہیں، ابو بکر صدیق، عمر فاروق، علی رضی اللہ عنہ اور صحابہ کرام. اور چلے جس شخصیت کی یہ دعا پہ ہم اس وقت بات کریں، آپ کو پتا ہے کہ ابراہیم علیہ السلام کس دور کی شخصیت ہیں؟ نبی صلی اللہ علیہ وسلم کے دور سے بھی 4000 سال اوپر. اور نبی صلی اللہ علیہ وسلم کا دور کتنا ہے وہ تو ہم سب کو ہی پتہ ہے، 1437-38 اب چل رہا ہے، 1438 سال چل رہا ہے. اس میں پھر 40 سال آپ نبی صلی اللہ علیہ وسلم کی نبوت کے پہلے کے لگا لیجئے، تقریباً 1500 سال تو نبی صلی اللہ علیہ وسلم کو دنیا سے گئے ہوئے ہو گئے. پھر اس میں 4000 دیکھیے سال اور ڈالیے، 40 سال ہو گئے نا، تو 40 اور 15 5500 ایئرز اگو کی شخصیت ہے ابراہیم، جن کو اللہ سبحانہ تعالیٰ یہاں مینشن کرتے ہیں. پورا قرآن گواہ ہے، اس قال لہ ربہ اسلم قال اسلمت لرب العالمین. جب کبھی اس کے رب نے اس کو کہا کہ تو میرے آگے جھک جا، متی ہو جا، انہوں نے نہ سوچا نہ سمجھا نہ مشورہ کیا نہ پروز اینڈ کونس دیکھے نہ پوچھا اچھا فلاں ناراض تو نہیں ہو جائے گا، اس سے فائدہ کیا ہوگا، وہ ہوگا نہیں ہوگا، فوراً سرنڈر کر دیا. انہوں نے اللہ کے حکم کے آگے عقل استعمال نہیں کی، انہوں نے کسی سے مشورہ نہیں لیا، انہوں نے یہ نہیں سوچا کہ اللہ کے اس حکم پہ عمل کروں گا تو میرے بچوں کے رشتے تو نہیں لیٹ ہو جائیں گے، میرے شوہر کی کمائی کم تو نہیں ہو جائے گی. وہ بس سن کے چل پڑتے تھے، جیسے سورج چاند ستارے مسلم ہیں وہ بھی مسلم ہو گئے. یہ اطاعت اور سبمیشن مجھ سے اور آپ سے مطلوب ہے. سوال نہ کرو، پوچھو نہیں، حکمتیں نہ جانو، یہ نہ کرو وہ نہ کرو، یہ دیکھ لو کہ تمہارا رب تمہیں کوئی کام کہتا ہے تم اس کو کرنے کو تیار ہے. تو 5500 سال پہلے, ہم ایزیوم کر رہے ہیں, اس میں اوپر نیچے فرق ہو سکتا ہے, 5500 سال پہلے کی شخصیت کا نام جب آپ آج ابراہیم لیتے ہیں تو کسی کو کوئی دور کی شخصیت لگتی ہے؟ آج ہم اپنے بچوں کے نام ابراہیم رکھتے ہیں, ہماری مسجدوں کے نام ابراہیم, ہمارے مدرسوں کے نام ابراہیم. ابراہیم کی یہ دعا قبول ہوئی, وجعلی لسان صدقن فی الآخرین, اللہ میرے بعد ذکر خیر رکھنا. اور سب سے بڑی بات دیکھیے, ابراہیم علیہ السلام کے تو وہم و گمان میں بھی نہیں تھا کہ اللہ ان کا ذکر خیر کیسے رکھے گا. کیسے؟ چند چیزیں ان کی زندگی کی دکھاؤں کہ اگر اللہ نے ان کو اخلاص اور سچائی کی بنیاد پہ اس دعا کی بدولت اتنا کچھ دیا, آج میرے اور آپ کے پاس تو موقع موجود ہے, آج سے نئی زندگی شروع کریں. اللہ تعالیٰ غالب ہے, ہماری زندگی میں اگر 10 سال رہ گئے, اللہ ہم سے 10 سال میں ایسا کوئی کام لے لے گا, ہم بھی انشاءاللہ 5500 سال بعد لوگوں کے لیے خیر کا ذریعہ ہوں گے. وجہ کیا ہے کہ ابراہیم علیہ السلام سے اللہ نے اپنا گھر بنوایا. یعنی اگر آپ دیکھیں کہ اللہ نے کس چیز سے ابراہیم کا نام رکھا, ہمیں رشک بہت آتا ہے, اور مجھے تو بہت ہی آتا ہے, جنت میں جانے کی خواہشات میں ایک بڑی خواہش یہ بھی ہے کہ وہاں ابراہیم علیہ السلام سے ملاقات ہو. جیسے اپنے دادا کا, اپنے تایا کا, اپنے کسی بزرگ کا تصور آتا ہے نا, ویسے ابراہیم علیہ السلام کا تصور آتا ہے. دل کرتا ہے کہ ان سے ملاقات ہو, ان سے پوچھوں کہ سنائیے, جب اللہ کا گھر بنا رہے تھے, اللہ تعالیٰ نے باپ اور بیٹے کی پوری کہانیاں سنا دیں. اگر باپ مزدور ہے تو بیٹا مستری ہے, بیٹا مستری ہے تو باپ مزدور ہے. اور اللہ تعالیٰ نے کہا کہ بناؤ میرا گھر اور اس کو پاک کرو اور صاف کرو. ہم ہوتے عقل سے پوچھتے, کہتے کیوں بنائے, ادھر ہے کون, نہ بندہ نہ بشر, کیسے بنائیں, ریسورسز ہی نہیں ہیں. آج دیکھیے میں اور آپ اپنے اوپر لیں, اب تھوڑا سا ہم ساتھ اپنے آپ کو ٹچ کریں, کیونکہ ہم اپنے لیے تو سن رہے ہیں. ہم بعض دفعہ بہت ساری نیکیوں کے کام کرنا چاہتے ہیں, پر گلا کیا ہوتا ہے, ہمارے ریسورسز نہیں ہیں. ہاں بہت دل چاہتا ہے کچھ کریں, پر کیا کریں کہ ہمارے پاس جگہ نہیں ہے. اچھا ایک بلڈنگ بن جائے گی نا, پھر ہم اپنا اسکول بنا لیں گے. اچھا جانے کو دل چاہتا ہے پر گاڑی نہیں ہے, جانے کو دل چاہتا ہے تو اجازت نہیں ہے, بچے نہیں اجازت دیتے, میاں نہیں دیتے. اگر آپ ابراہیم علیہ السلام کو اگر دیکھ رہے ہیں اس وقت ان آیات میں, تو بتائیے ان کے پاس کیا ریسورسز تھے. جب اللہ کا گھر بنانا شروع کیا ہے تو کیا ان کے پاس کوئی ریسورس تھا اس وقت؟ کچھ بھی نہیں تھا, وہ تو چل پڑے, جو ہے اس کو اللہ کے راستے میں لگا دیجئے, اللہ سبحانہ تعالیٰ خود بخود آپ کے لیے راستے بنا دے گا. میرا آپ کا کام زیادہ پلس مائنس کرنا نہیں ہے, بس چل پڑے. میرے رب کا حکم ہے, انی ذاہب الی ربی سیاحدین, ابراہیم کہہ کے گئے تھے, اللہ کے راستے میں نکل پڑا ہوں, مجھے نہیں پتا کدھر جانا ہے, وہ خود ہی راستے دکھا دے گا. پھر آپ دیکھیے کہ ابراہیم کا کون سا امتحان تھا کہ جو وہ پورے نہ اترے, گھر بنا لیا, اب کہنے لگے اللہ ادھر آئے گا کون. کہ ابراہیم آپ فکر نہیں کرے, سورہ حج کی آیت ہے, وازن اے ابراہیم آپ پکار لگا دیجئے لوگوں کو حج کی, دیکھنا دبلے پتلے اونٹوں پہ بھی آئیں گے, سواریوں پہ آئیں گے, پیدل بھی آئیں گے, دور سے بھی آئیں گے, قریب سے آئیں گے. اگر آپ نے وجہ لسان صدقن فی الآخرین کو دیکھنا ہے تو آپ جا کے دیکھیے حج کو. وہ گھر جہاں اس وقت بندہ نہ بشر, کہا کہ اللہ تعالیٰ لوگ کیسے آئیں گے, کہا وہ صفا پہاڑ پہ یا مروہ پہ کھڑے ہو کر آپ ایک پکار لگا دیں. اور روایات میں آتا ہے کہ وہاں کھڑے ہو کے ابراہیم علیہ السلام نے لبیک پڑھا تھا. ہماری روحیں, اس وقت تک میں اور آپ زندہ تو نہیں تھے نا, لیکن جو ہمارے جسم کی روحیں, جس جس روح تک وہ بات سب پہ گئی, لیکن جس نے اس پکار پہ لبیک کہہ دیا, اللہ سبحانہ تعالیٰ نے ان کو حج پہ ضرور بلانا ہے.